तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
नेपालमा यस हप्ता प्रतिदिन 50 जना भन्दा बढीले कोरोना संक्रमणको कारण ज्यान गुमाउन थालेका छन्। शनिबारसम्म यसको कारण मृत्यु हुनेको संख्या 3600 भन्दा बढी छ र सक्रिय संक्रमितको संख्या 6 हप्तामा 600 देखि 83,000 पुगेको छ। विज्ञहरूका अनुसार नेपालमा कोरोना महामारीको स्थिति भारतमा 2 हप्ता अघि जस्तो थियो त्यस्तै भइसकेको छ। बुधबारको स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा डाक्टर अर्चना श्रेष्ठ भन्छन्,
अहिले पनि नेपालमा विगतको हप्ताभन्दा यो हप्ता झन्डै 127% संक्रमितको संख्यामा वृद्धि भएको छ। यो चाहिँ संक्रमितको संख्यामा वृद्धि भएको नेपालमा अरू देशहरूको तुलनामा चाहिँ अझै पनि हाम्रो देश एकदमै द्रुत गतिमा चाहिँ संक्रमण फैलिरहेको भन्ने देखाउँछ।
सरकारले अस्पतालको शैया नपुगेको भन्दै सूचना निकालिराख्दा निजी अस्पताल र मेडिकल कलेजका शैया खाली छन्। सरकारले जनस्तरमा पर्याप्त सुविधा पुर्याउन नसकेको हुनाले स्थानीय सरकार र पालिकाहरू आफ्नै ठाउँमा शैया र अक्सिजन सिलिन्डरको सुविधा भएका अस्पताल बनाउन जुटेका छन्। शनिबार मन्त्री परिषदले वीर अस्पतालको नयाँ भवनलाई कोरोनाको केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। स्वास्थ्यकर्मी र अक्सिजन सिलिन्डरको चरम अभाव छ भने व्यापारीहरूले अक्सिजन सिलिन्डरको कालोबजारी गरेको र रेमडेसिभिर औषधि नक्कली बनाएर बेचेको पनि समाचारहरू आइरहेका छन्। हाल नेपालका 60 भन्दा बढी जिल्लामा निषेधाज्ञा कायम गरिएको छ र हुम्लामा भने सवारी साधन जाने बाटो नभएको हुँदा खाद्यान्नको अभाव नहोस् भनेर आन्तरिक हवाई सेवा जारी राखिएको छ। चीनले नेपाललाई 9 करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने र 20,000 अक्सिजन सिलिन्डरको अनुदान दिने तयारी गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनका लागि सोमबार प्रतिनिधि सभाको विशेष अधिवेशनको आह्वान गरेका छन्। संसदमा 2/3 समर्थनसहित पछिल्लो निर्वाचनपछि सत्तामा आएको नेपाल कम्युनिस्ट पार्टी प्रधानमन्त्रीले गत वर्ष संसद विघटन गरेपछि फुटेका कारण सरकारले आधिकारिकता गुमाएपछि यस्तो गर्नुपर्ने अवस्था आएको हो। संसदमा जम्मा 275 सदस्य छन् र ओलीलाई बहुमतका निम्ति 136 मत चाहिन्छ। हाल माधव कुमार नेपाल र झलनाथ खनाल समूहसँगको असहमतिले गर्दा एमालेका 121 मत ओलीले पाउने सुनिश्चित छैन। यो संख्याले उनले विश्वासको मत नपाउने जस्तो संकेत गर्छ। नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता गरेको पत्र संसद सचिवालयमा बुझाएको छ र नेपाली काङ्ग्रेसले पनि विश्वासको मत नदिने निर्णय गरेको छ। जनता समाजवादी पार्टी भने यस विषयमा विभाजित देखिन्छ। प्रधानमन्त्री अहिले पनि नेपाली काङ्ग्रेस, जसपा र खनाल नेपाल समूहका सांसदलाई आफ्नो समर्थनमा ल्याउन प्रयासरत छन्। आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिए पनि त्यसै दिन उनलाई त्यस पदमा फेरि नियुक्ति गरिएको छ। उनी विरूद्ध गत महिना माओवादी, काङ्ग्रेस र जनता समाजवादी पार्टीका सदस्यले अविश्वासको प्रस्ताव राखेका थिए। आफ्नो पक्षमा मत पर्याप्त नखस्ने देखेपछि उनले राजीनामा दिएका हुन्। अल्पमतमा हुँदाहुँदै उनलाई यस पदमा फेरि नियुक्त गरिएको र राजनीतिक खेल खेलेर जनतालाई धोका दिएको भन्दै विपक्षी दलहरूले उनको र प्रदेश प्रमुख धर्मनाथ यादवको धेरै आलोचना गरेका छन्। विरोधको क्रममा प्रहरी र सांसदहरूको झडप समेत भएको छ। मुख्यमन्त्री कार्यालय पुगेकी सांसद निर्मला छेत्री भन्छिन्,
न्यायको लागि कुन कहाँ गएर घर घटाउनु पर्छ? हामी मान्नेहरू एक ठाउँमा छौँ। यस्तो अमर्यादित किसिमले आज नाङ्गो नाच नाचिरहेको छ। प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत प्रहरी प्रशासनले पनि अनैतिक कार्य गरेको छ।
यस्तो राजनीतिक खिचातानी अन्य प्रदेशमा पनि देखा परेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिममा पनि प्रधानमन्त्रीले माओवादी केन्द्र निकट प्रदेश प्रमुखहरू हटाएर एमाले निकट मानिसलाई नियुक्ति दिएपछि उनले शक्तिको दुरुपयोग गरेको भन्दै आलोचना भइरहेको छ। प्रसिद्ध गायक प्रेमध्वज प्रधानको बिहिबार 82 वर्षको उमेरमा निधन भएको छ। उनी 12 दिनदेखि काठमाडौँको न्युरो अस्पतालमा उपचाररत थिए। कोविड संक्रमणको आशंका गरेर उनलाई पीसीआर टेस्ट गर्दा नेगेटिभ आएको थियो। प्रधानले आफ्नो जीवनकालको निकै समय अमेरिकी पुस्तकालयमा कर्मचारीको रूपमा बिताएका थिए। प्रधानका चर्चित गीतहरू घुम्तीमा नआऊ है, पर लैजाऊ फूलहरू र अन्य थुप्रै छन्। उनले नेपाल भाषाका गीत पनि गाएका छन्। स्वर सम्राट नारायण गोपालका समकालीन गायक उनी प्रायजसो गिटारमा गीत रचना र अभ्यास गर्ने गर्थे। पछिल्लो समयमा प्रधानलाई सबैले नेपाली सङ्गीतका एक अग्रज व्यक्तित्वका रूपमा कदर गर्दै विभिन्न सम्मानले पुरस्कृत तथा विशेष साङ्गीतिक कार्यक्रमहरूमा आमन्त्रित गर्दै आइरहेका थिए। 25 पटक सगरमाथाको चुचुरोमा पुगेर कामी रीता शेर्पाले आफ्नो पछिल्लो कीर्तिमान तोड्दै नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। यसपटक उनी यस वर्षको पर्वतारोहण सिजनका निम्ति डोरीबाट बाटो बनाउने टोलीको नेतृत्व गर्दै शिखरमा पुगेका हुन्। उनी सहित 12 शेर्पा टाकुरामा पुग्न सफल भएका थिए। महामारीको कारण यस वर्ष हिमाल पर्यटनमा कमी भए तापनि पर्यटन विभागले सगरमाथाको लागि मात्र 44 आरोहण दलका 12 महिला र 315 पुरुष आरोहीको सूचीलाई अनुमति दिइसकेको छ। सरकारले 16 जुलाईदेखि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक 15,000 रुपियाँ हुने नियम लागू गर्न लागेको छ। यो चिया बगानका श्रमिकमा भने लागू हुँदैन। यो पहिलेको भन्दा 550 रुपियाँले बढी हो। हरेक 2 वर्षमा पुनरावलोकन हुनुपर्ने न्यूनतम पारिश्रमिक गत वर्ष कोरोना महामारीका कारण सरकारले तोकेको थिएन। अबको नियमअनुसार श्रमिकको मासिक आधारभूत पारिश्रमिक 9,385 रुपियाँ तोकिएको छ र महँगी भत्ता 5,615 रुपियाँले बढाइएको हो। श्रमिकलाई योभन्दा बढी जति पनि रकम दिन पाइनेछ। सेवा भट्टराई, काठमाडौँ।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।